समसामयिक विषयहरूमा हरेक बिहान यसै बेला रेडियो नेपालबाट प्रत्यक्ष प्रसारण हुने सम्वादमूलक कार्यक्रम अन्तरसम्वादबाट हरिशरण लामिछानेको नमस्कार। आदरणीय श्रोताहरू, नियमित जीवनशैलीबाट केही पृथक अनुभव गर्नेहरूका लागि यो सप्ताह अन्तमा पनि देशभर विभिन्न कार्यक्रमहरू हुँदैछन्। कला, साहित्य, खेलकुद लगायत विभिन्न उत्सव र महोत्सव आयोजना गर्ने क्रम पछिल्ला दिनमा वात्तै बढ़ेको छ। कर्णाली, जनकपुर, पोखरा, नेपालगंजसँगै यतिखेर नेपालको पूर्वी जिल्ला इलाममा दुई दिने इलाम साहित्य महोत्सव आयोजना भइरहेको छ। पर्यटनका लागि साहित्य भन्ने नाराका साथ शुरू भएको इलाम महोत्सव र त्यसले समेट्ने विषय र विधाहरूमा केन्द्रित रहेर आजको बिहानीमा हामी केही बेर कुराकानी गर्नेछौ। केही वर्ष यता इलामलाई नै कार्यक्षेत्र बनाई साहित्य, कला, संस्कृति आदि क्षेत्रमा क्रियाशील विश्व प्रसिद्ध संचार माध्यम बीबीसीको नेपाली सेवामा समेत संलग्न रहिसक्नुभएका वरिष्ठ पत्रकार केदार शर्मा आजका हाम्रा अतिथि हुनुहुन्छ। इलामबाट उहाँ सिधै सिंहदरबार स्थित हाम्रो स्टुडियोको टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। नमस्कार केदारजी, स्वागत छ रेडियो नेपालको यो प्रत्यक्ष प्रसारणमा। अब सन्दर्भ इलामको परेको छ, होइन? अब निकै समयदेखि यहाँ इलामलाई नै एउटा कार्यक्षेत्र बनाएर विभिन्न गतिविधिमा त्यहाँ संलग्न हुनुहुन्छ, यसबारेमा पनि हामी कुराकानी गर्छौं। सबभन्दा पहिले त यो इलाम महोत्सवको जुन माहौल छ, इलाम साहित्य महोत्सवको, यसले इलामलाई अहिले यतिखेरको त्यहाँको वातावरण, त्यहाँको जनजीवनलाई कसरी प्रभावित पारेको छ, कसरी चलिरहेछ यो साहित्य सम्मेलन, यीबाट कुराकानी शुरू गरौं केदारजी।
हजुर, बडा गजब छ। हिजो म पनि दिनभरि नै बसेँ। म सदरमुकामभन्दा झन्नै 50 किलोमिटर यता पूर्वतिर बस्छु, त्यसैले म राति बस्न या आजको कार्यक्रममा जान पाइनँ, किनभने हामी सानो पर्यटनको उपक्रम पनि चलाउँछौँ र घरमा विदेशी पर्यटकहरू आउनु भएकाले मैले यता फर्किनु पर्यो। तर त्यहाँ उत्साह राम्रो थियो, उपस्थिति पनि राम्रो थियो। योपालि तेस्रो महोत्सव भएकाले गर्दा पहिलाभन्दा व्यवस्थित पनि थियो। विषयवस्तुको चयन, व्यक्तिहरूको चयन पनि मलाई निकै राम्रो लाग्यो यसपटक। एउटा इलाममा भइराख्नुपर्ने खालको कार्यक्रम र आयोजक साथीहरूले हाम्रो सिमानासित सम्बन्धित वारिपारीका सम्बन्धहरू र वारिपारीका साहित्यकारहरूसितको सम्बन्धलाई पनि ध्यानमा राखेर राम्ररी बनाउनु भएको यसपटकको कार्यक्रम राम्रो छ।
अब इलाम भन्ने बित्तिकै एउटा बहुआयामिक परिचय छ, होइन? एउटा प्राकृतिक सुन्दरताको स्थल इलाम, नेपालमा रमणीय चियाबारीहरू, डाँडा काँडाहरू भएको चाहिँ पर्यटकीय स्थल इलाम, र यहाँले इंगित गरे जस्तै साहित्य र विशेष गरी पूर्वी नेपालको पूर्वी सिमानामा रहेको कारणले नेपाली भाषीहरू सीमा पारी पनि प्रशस्त मात्रामा रहिरहेको कारणले गर्दा एउटा भाषिक रूपबाट पनि एउटा सहकार्यको गुन्जास जति पनि छ, देशभरिमा विभिन्न ठाउँमा आजभोलि यो महोत्सवहरू जसरी आयोजना भइरहेछ नि, होइन? यो महोत्सवले साहित्य, कला, संस्कृति यो क्षेत्रलाई त प्रवर्धन गर्छ नै, सँगसँगै यसले अरू इफेक्टहरू, यसका प्रभावहरू चाहिँ पर्यटनमा, स्थानीय उत्पादनमा, होइन, अरू विभिन्न विधाहरूमा पनि यसले चाहिँ प्रभाव पार्दै गएको हो कि भन्ने परेको छ। देशैभर भएका महोत्सव र इलाममा अहिले भइरहेको महोत्सवको के सार हुन सक्छ, यसले कस्तो किसिमको एउटा वातावरण निर्माणमा सहयोग पुर्याउँछ, किन आवश्यक पर्छ यस्ता महोत्सवहरू, के उपलब्धि हुन सक्छ, यसलाई अलिकति विश्लेषण गरी पाउन?
मलाई के लाग्छ भने पर्यटन हिजो यही महोत्सवमै डाक्टर स्वर्णिम वाग्लेले एउटा महत्वपूर्ण कुरा भन्नुभयो कि हाम्रो वर्षभरिको पर्यटनको आमदानी भनेको 2 दिनको रेमिटेन्स जति पनि छैन भनेर। अर्थात् आर्थिक हिसाबले पर्यटनमा यसको कुनै तुलनीय या उल्लेखनीय योगदान नहोला, तर यसले दिने एउटा महत्वपूर्ण के हो भने मान्छेलाई एक्सपोजर दिन्छ। घर गाउँमै बसेर, आफ्नै ठाउँमा बसेर देशभरिका विदेशका मान्छेहरू आएका महत्वपूर्ण विषयमा छलफल गरेको देख्दाखेरि त्यहाँका युवाहरूलाई पनि समाज र संसारप्रतिको चासो भनेको त यसरी अभिव्यक्त हुने कुरा रहेछ, मान्छेहरू यसरी बोल्दा रहेछन्, यसरी छलफल गर्दा रहेछन्, सामाजिक विषयहरूमा यस्तो हुँदो रहेछ भन्ने, यसको पर्यटकीय भन्दा सामाजिक प्रभाव नै बढी हो भन्ने मलाई लाग्छ। अब थपमा अलिअलि त हुन्छ नै, त्यहाँका होटलहरूमा पाहुना आउँछन्, मान्छेहरू आउँछन्, तर त्यो इनसिग्निफिकेन्ट, धेरै उल्लेखनीय चाहिँ होइन, तर केही दिनका लागि त एउटा माहौल बन्छ नै। पर्यटकीय हिसाबले भन्दा पनि सामाजिक हिसाबले चाहिँ मलाई बढी महत्त्वपूर्ण लाग्छन् र यी महोत्सवहरूले उठाउने गरेका विषयवस्तुहरू, छान्ने गरेका मान्छेहरूका कारणले समाजले पाउने ज्ञान जानकारी चाहिँ बढी महत्वपूर्ण लाग्छ।
अब साहित्य महोत्सवको ब्यानर छ, आवरण छ, तर सहभागीहरू अलि राजनीतिक क्षेत्रका सहभागीहरूलाई पनि अलि विशेष हाइलाइट गरेको जस्तो देखिन्छ। अब हुन त अब साहित्यले नसमेट्ने विषय त केही रहँदैन, राजनीति पनि साहित्यभित्र पर्न सक्छ, अथवा साहित्य राजनीतिक कर्मीहरू पनि साहित्य अनुरागी हुन सक्छन्, साहित्य प्रेमी हुन सक्छन्, साहित्यकार नै हुन सक्छन्। अब यो जुन किसिमको संयोजन लिएर अहिले नेपालमा यो ट्रेन्ड चलिरहेको र इलामको सन्दर्भमा यहाँले अघि स्वर्णिम वाग्लेको कुरा गर्नुभयो, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, त्यसै गरी विभिन्न क्षेत्रका विज्ञ विशेषज्ञ होइन पत्रकारहरू, साहित्यकर्मीहरू, संगीतकर्मीहरूको चाहिँ एउटा थलो होइन भेटघाट हुने थलोको रूपमा यो विकास भएर आइरहेको छ। हामी के एक्सपेक्ट गर्न सक्छौ, अन्ततोगत वा साहित्यले समाजलाई डोहोर्याउँछ भन्ने पनि एउटा मान्यता छ सुस्त रूपमा, तर समाजलाई राजनीतिले नै मूलत डोहोर्याउँछ भन्ने मान्यता पनि छ। यो समायोजन, यो फ्युजनलाई चाहिँ हामी कसरी व्याख्या गर्न सक्छौ त?
म हिजो पहिलो डाक्टर बाबुराम भट्टराईकोदेखि नै सुने, डाक्टर स्वर्णिम वाग्ले बोल्नु हुँदाखेरि त्यहाँ समय व्यवस्थापनमा हामी नेपाली कमजोर नै छौँ, म त्यति बेलासम्म बस्न पाइनँ, तर म गाडीमा उहाँको पनि लाइभ सुन्दै सुन्दै आएँ। हिजोका अलिकति राजनीतिक व्यक्तिहरू उहाँहरू नै हुनुहुन्थ्यो, डाक्टर बाबुराम भट्टराईले समाजकै बारेमा बढी बोल्नुभयो, होइन हामी किन पछाडि परिरहेका छौँ, हाम्रो सोच्ने तरिका, हाम्रो आइक्यू जस्ता विषयमा उहाँले राम्रोसित बोल्नुभयो। स्वर्णिम वाग्लेले आर्थिक विषयमा राम्ररी बोल्नुभयो, राजनीतिक भन्दा पनि बढी आर्थिक विषयमा बोल्नुभयो, राजनीति त उसरी सुन्नु नै भएन भन्दाखेरि हुन्छ, तर राजनीति नै बोलेको भए पनि एभ्रिथिङ इज पोलिटिकल भन्छन् नि, सबै कुरा राजनीतिक नै हो वास्तवमा, को कति बलियो हुने, कसलाई कति बलियो बनाउने या मान्ने र कसले कसलाई शासन गर्ने या कसको प्रतिनिधित्व कसले गर्ने भन्ने कुरा त हो नि राजनीति भनेको। र मलाई यो कहीँ पनि यहाँ मात्रै होइन अन्त पनि राजनीतिक व्यक्तिहरूलाई ल्याएर साहित्यिक महोत्सवमा बोलाइएको कुरो कहिले पनि अर्गेलो लाग्दैन, बरु अपर्याप्त नै लाग्छ, किनभने हाम्रो साहित्य अझ बढी राजनीतिक हुनपर्छ, हाम्रो साहित्यले समाजको बारेमा र समाजको शक्ति संरचनाका बारेमा, शक्ति सन्तुलनका बारेमा अझ प्रखर र अझ मुखर रूपमा बोल्नुपर्छ भन्ने लाग्ने भएकाले गर्दाखेरि मलाई एकदम ठिक लागेको हो। अझ बढी साहित्यका के अरे राजनीतिका विषय, अर्थतन्त्रका विषय, कृषिका विषय, जस्तो कृषिको विषय भन्नुहोस् न, कृषिको विषय अहिले कस्तो भएको छ भने सबै मान्छेले एक स्वरमा के भन्छन् भने खेतीपाती हुन छोड्यो, बारी बाँधिए बाँदर लाग्यो भन्ने सोच्छ। खेतीपाती किन हुन छोड्यो, मान्छे किन खेतीबाट विमुख भइराखेका छन् र यसको सामाजिक शक्ति संरचनासित कस्तो सम्बन्ध छ भन्ने बारेमा म कोही पनि बोलेकै देख्दिनँ। यो सिधा शक्तिको कुरा हो, होइन शक्ति भनेको भौतिक शक्तिको पनि कुरा हो, सामाजिक सामर्थ्यको कुरा पनि हो। अझ बढी समाजका बारेमा चिन्ता र चिन्तन गर्ने व्यक्तिहरूले बोलिदिनु पर्थ्यो, तर अपर्याप्त के अरे अधिक त भएकै छैन। अरू विषयमा पनि जस्तो भन्नु न, यसमा जस्तो राजा पुनियानीले दार्जिलिङबाट आएका नेपाली भाषाका प्रखर कवि राजा पुनियानीको हिजो एउटा मल्टिमिडिया पोएट्री थियो, मलाई त्यो पनि त्यसरी नै त्यसमा पनि मैले त राजनीति देखिरहेको थिएँ।
पोएट्री इन मुभमेन्ट भनेर उहाँले आफ्नो प्रस्तुति गर्नुभएको रहेछ होइन, त्यसै गरिकन अब संघीयता चाहिँ कस्तो, यस्तै वा कस्तो, यस्ता खालका विषयहरू पनि छन् होइन, पर्यटन, अर्थतन्त्र र राजनीति जस्ता विषय छन्, संरक्षण र पर्यटनका शीर्षकहरू छन् होइन, जुन कुरा चाहिँ अब इलामकै विषयमा केन्द्रित रहेर कुरा गर्दाखेरि इलामले जुन एउटा छवि बनाएको छ नेपालको आन्तरिक पर्यटनमा र बाह्य पर्यटन, अन्तर्राष्ट्रिय पर्यटनको क्षेत्रमा पनि इलाम एउटा महत्वपूर्ण गन्तव्य छ, तर समग्र सामाजिक आर्थिक विषयवस्तुलाई चाहिँ हेर्दाखेरि प्राथमिकतामा आउनुपर्ने मूल विषयहरू इलामका लागि के हुन सक्छन्?
जस्तो इलाम मात्रै नभएर मैले एउटा पर्यटनकै विषय यहाँले उठाउनु भयो, महत्वपूर्ण देखेको कुरा के भने नेपालमा हामीले किन विदेशीहरूलाई हवाईजहाजमा बढी पैसा लिन लिएको मैले बुझेको छैन र त्यो पैसा कहाँ जान्छ त्यो पनि बुझाएको छैन. त्यो पैसाले हाम्रो हवाई सेवालाई सब्सिडाइज गरेको हो भनेदेखि बहुत कम्ती विदेशी चढ्ने रुटहरूमा यो के गरिएको बुझेको छैन. तर हामीलाई त्यसबाट प्रत्यक्ष घाटा भएको चाहिँ के छ भने कुनै पर्यटक इलाम काठमाडौँबाट इलाम आउन चाहन्छ भनेदेखि उसले तीन गुणा बढी हवाईजहाज भाडा तिर्नुपर्छ र सुदूरपूर्व सुदूरपश्चिमको पर्यटन बाह्य पर्यटकहरू विदेशी पर्यटकहरू आउन नसक्नुमा हाम्रो हवाई भाडाको अव्यवहारिक नीति जिम्मेवार छ भन्ने मलाई लाग्छ. हामी त विदेश जाँदा कहिले पनि विदेशी भएका नाताले बढी भाडा तिरेको मलाई आजसम्म थाहा छैन. यो हामी कुन हीनताबोधले ग्रसित छौँ जसले गर्दाखेरि तिमी म विदेशी देख्ने बित्तिकै तिमी मभन्दा धनी छौ मभन्दा तीन गुणा बढी पैसा तिर भन्छौ होइन. यस्ता खालका विषयमा पनि छलफल हुनु पर्थ्यो जसले हाम्रो पर्यटनलाई बाधा पुर्याएको छ. काँकरभिट्टामा अहिले निष्क्रिय रहेको पारिपट्टिका कारणले निष्क्रिय रहेको इमिग्रेसन या पशुपति नगरमा स्थापना नै हुन नसकेको इमिग्रेसनको बारेमा कुरा नगरुन्जेलसम्म हाम्रो पर्यटनमा धेरै महत्वपूर्ण कुराकानी गर्न सकिँदैन. भारतमा सिलगढीमा या कलकत्तामा हुने पर्यटन महोत्सवमा यता इलामबाट हामी घुल बाँधेर गएर हाउ गरेर फर्किएर आएर केही पनि हुनेवाला छैन. पारीका पर्यटकहरूलाई कसरी ल्याउने उनीहरूलाई उनीहरूका रुचिका खानेकुराहरू कसरी खुवाउने ती खानेकुरा कसरी बनाउने या पशुपति नगर बजारमा आउने बित्तिकै बङ्गाली सङ्गीत धन्केको ठाउँ भेट्यो भने उनीहरू कसरी आकर्षित हुन्छन्, हामी कलकत्ता जाँदाखेरि नेपाली गीत बजेको ठाउँ देखौँ भने आकर्षित हुन्छौँ भने उनीहरू पनि त हुन्छन् नि. पर्यटनको मनोविज्ञान र समाजशास्त्रको बारेमा हामीले कामै गरेका छैनौँ. इलामको पर्यटन भनेको अहिलेसम्म पनि हामीले हाम्रा डाँडा काँडा देखेर आफै दङ्ग परेर एक खालको आत्मरति मात्रै भइराखेको छ यथार्थमा भन्ने हो भने.
त्यसकारण
यी विषयहरूमा पनि प्रशस्त छलफल गर्नुपर्ने हुन्छ. जस्तो यहाँ एउटा सानो कुरो थप्छु अनि म यो विषयलाई सम्भवतः आफ्नो तर्फबाट रोक्छु. इलाममा पर्यटकहरूको बसाई बढाउनुपर्छ भनेर काठमाडौँस्थित एउटा पर्यटन व्यवसायी साथीहरू विदेशी नेपालीहरूको एउटा उच्च नेपाली आक्स भन्ने छ, उहाँहरू र हामी भएर एउटा यहाँ सेलरोटी ट्रेल भनेर इलाममा बनायौँ भनेर बाटो बनाएको होइन, यहाँदेखि यहाँदेखि यहाँ भनेर पाँच दिनको एउटा ट्रेल बनायौँ र आज मेरा घरमा भएका फ्रेन्च पर्यटकहरू त्यही रुटमा हिँड्नका लागि आएका छन्. कृषि काम हामीले खासै गरेका छैनौँ र पर्यटनमा सृजनशीलताहरू जस्ता विषय यी साहित्यिक महोत्सवहरूमा पनि कुराकानी भए या राजनीतिक मागका रूपमा ठुल्ठुला स्वरमा कराएर मात्रै भएन र बिस्तारै बहसहरू भयो भने पनि यस्ता किसिमका कामहरूले सार्थकता पाउँछन् भन्ने लाग्छ.
हजुर, अब यहाँको व्यक्तिगत अनुभवकै कुरा गर्दाखेरि खाँदै घुम्ने घुम्दै खाने भनेर आफूलाई परिचय गराउनु भएको छ. बेला बेलामा देशका विभिन्न भागमा पुगेर कस्ता खालका मौलिक परिकारहरू नेपालमा बन्छन् त्यसको अनुभव पनि गर्दै जानु भएको छ. सायद यो ट्राभल जर्नल प्रकाशित गर्ने यो कार्यमा पनि यहाँ क्रियाशील हुनुहुन्छ. वास्तवमै नेपालभित्र हामी घुम्ने हो भने त घुमिसक्ने समय अलि नपुग्ला कि धेरै विविधताहरू छन् नि होइन, त्यसमा पनि परिकारको बारेमा जुन यहाँले अध्ययन गरिरहनु भएको छ के पाउनुभयो नेपालको पूर्व पश्चिम सबैतिरका हाम्रा मौलिक परिकारहरूको बारेमा पनि यहाँको अनुभव अलिकति सुनाइपाउ.
हामी तीन चारवटा कुरामा असाध्यै धनी छौँ. पहिलो त हाम्रो जैविक विविधतामा अडेको खानेकुरा हो. हाम्रो अङ्ग्रेजीमा फरेजिङ भन्छन्, जङ्गलबाट ल्याएर खाने वनबाली भन्छौँ हामी. वनबाली हाम्रो असाध्यै महत्वपूर्ण पाक परम्पराको अङ्ग हो. जस्तो हाम्रो घरमा आउने पर्यटकहरूलाई हामी कम्तीमा एउटा जङ्गलबाट ल्याइएको खानेकुरा खुवाउँछौँ. सिस्नु होस्, निगुरो होस् होइन, ठोट्ने होस्, केही न केही. त्यसै गरी हाम्रो खानेकुरामा त्यो नेपालभरि नै छ. नेपालमा पूर्वी भागमा खान नहुने भनेर भनिएको बाँको पश्चिमी भागमा बडा गजबसित कतै गुन्द्रुक बनाएर कतै सुकाएर पिठो बनाएर खाइन्छ. यो विविधताका बारेमा हामीलाई एकदम रोचक अनुभवहरू छन् र यो विषयमा हामी हाम्रै घरमा पनि सुदूरपश्चिमका खानेकुराहरू पनि पाक्छन्. एउटा हाम्रो खानेकुराका विशेषताहरू के हुन् भन्दा अलिकति फरेजिङ हो, अलिकति फर्मेन्टेसन हो होइन. हाम्रामा पूर्वदेखि पश्चिमसम्म भारतमा सामान्यतया इडली र डोसा या भटुराको पिठो फर्मेन्ट गरेर खाने चलन छ, या मध्य या उत्तर भारतमा काञ्जी भनेर केही मुलासुलाको रस पिउने चलन छ अलिअलि फर्मेन्ट गरिएको। हाम्रो त भटमासदेखि सिन्की गुन्द्रुकदेखि लिएर विभिन्न किसिमका वनबालीहरूलाई समेत पनि हामी फर्मेन्ट गरेर खान्छौँ, तामा खान्छौँ। त्यो फर्मेन्टेसन हाम्रो त्यत्रै ठुलो सम्पत्ति हो। हाम्रो खानेकुरा एकदम सरल छ, हाम्रो खानेकुरामा विविधता छ। हाम्रो मधेसमा कति गजबका खानेकुरा छन् भन्ने कुरा हामी देश घुम्न थालेपछि थाहा पायौँ, पहाडमा कस्ता गजबका खानेकुरा छन् भन्ने थाहा पायौँ। हामी एउटा त आफू रमाइरहेका छौँ त्यसमा, हामी भन्नाले म र मेरो श्रीमती किरण, दोस्रो हामी यो लेख्ने काम पनि गरिराखेका छौँ र अहिले चाहिँ नेपाली खानेकुराहरूको एउटा शब्दकोशमा पनि काम गरिराखेका छौँ, र तेस्रो चाहिँ हाम्रो घरमा मान्छेहरू आउँदाखेरि नै हामीले होमस्टे भनेर सुरु गरेको, हिजो आज त कलिनेरी स्टे या परिकारवास पनि भनिदिनुहुन्छ उहाँहरूले, हामी दङ्ग पर्छौँ। हामी नेपालको नक्सा नै राखेर आज यहाँको यो खानेकुरा खाउँ है भनेर खुवाउन सक्ने अवस्थामा पुगेका छौँ र त्यसमा रमाउँछौँ।
त आदरणीय श्रोताहरू, रेडियो नेपालको प्रभाती प्रस्तुति अन्तर्सम्वादको आजको बिहानीमा हामी इलाममा जारी रहेको इलाम साहित्य महोत्सव र त्योसँग सम्बन्धित विषयवस्तुमा केन्द्रित रहेर वरिष्ठ पत्रकार केदार शर्मासँग कुराकानी गरिरहेका छौं। जस्तो केदार सर, होइन, पछिल्लो समयमा मुलुकमा शान्ति प्रक्रियापछि फेरि अलिकति वातावरण घुमफिर गर्ने वातावरण सहज हुँदै गयो। एउटा जेनेरेसनले 8-10 वर्षसम्म चाहिँ मुलुक घुम्न पाएन, त्यसले गर्दा उनीहरूले धेरै कुराहरू मिस गरे, नेपाललाई चिन्न सकेनन्, र अर्कोतर्फ युवाहरूमा एउटा नैराश्यता पनि उत्पन्न भइरहेको छ, देश छोडेर जानेहरूको लर्को छ भन्ने एकातिर एउटा भाष्य निर्माण छ भने अर्कोतर्फ त्यही इलाममा केही दिन अगाडि आयोजना गरेको एउटा सांगीतिक कन्सर्ट भनौँ, नेपथ्य भन्ने एउटा सांगीतिक कन्सर्टमा चाहिँ 5,000 युवाहरू चाहिँ एउटै मैदानमा उपस्थित भयो। यो एउटा आशालाग्दो विषय हो भनेर पनि यहाँले पोस्ट गर्नुभएको मैले देखेँ। यसले यो मनोविज्ञानलाई कसरी हामी हेर्ने? एकातिर युवाहरू छैनन्, पलायन भयो भने एउटा नैराश्यता छ, अर्कोतर्फ युवाहरू सक्रिय पनि छन्, होइन, यो परस्पर विरोधी विचारलाई एउटा पत्रकारको दृष्टिकोणले, एउटा संचारकर्मीको दृष्टिकोणले कसरी हेर्नु भएको छ?
हामी सामान्यतया दुई किसिमले तुलना गर्छौँ, एउटा आफै आफ्नै हिजोको अवस्थासित। हिजो डाक्टर स्वर्णिम अग्रवालले पनि यो कुरा बडा मजाले भन्दै हुनुहुन्थ्यो। अर्को चाहिँ विश्वसित, परिवेशसित हामी कहाँ छौँ, कसरी उभिएका छौँ, अरू कति अगाडि पुगे, हामी कहाँ छौँ, दुवै किसिमले आफूलाई हेर्न पर्छ। अरू दौडिएको मात्रै देखेर आफ्नो हिँडाइलाई ढिलो मान्न थाल्यो भने कछुवा र खराएको जस्तो हुन्छ। कछुवा जसरी हिँडिराख्दाखेरि पनि कहीँ पुगिन्छ भनेर हामीलाई नीति कथाहरूले पनि पढाएका छन्। दोस्रो कुरो, कोसित तुलना गर्ने। आजभन्दा 50-52 वर्ष अगाडि चन्द्रमामा रकेट पुर्याउने अमेरिकासित नै सधैँभरि तुलना गरेर दुखी भइराख्ने, कि आजभन्दा 74 वर्ष अगाडि संविधान स्थिर भएर सधैँ आवधिक चुनाव भइराखेको र आफूलाई 5 विश्वको अर्थतन्त्र मान्ने भारतका गरिबहरू र नेपालका गरिबहरूको कसको शिर बढी उचो छ भनेर तुलना गर्ने? म चाहिँ आफूलाई बढी सुखी हुने हिसाबले तुलना गर्ने व्यक्ति हुँ। हाम्रै भान्साहरू, हाम्रै घर, हाम्रै स्कुल जाने विद्यार्थीका खुट्टा, हाम्रै स्कुलहरू आजभन्दा 30-40 वर्ष अगाडि कस्ता थिए र अहिले कहाँ पुगे भन्ने कुरा तुलना गर्ने हो भने हामी दङ्ग परे हुन्छ। हाम्रा स्कुलहरूबाट बेत हटे, हाम्रा स्कुलहरूबाट त के पुलिस चौकीमा पनि मान्छेलाई पहिला जसरी अत्याचार गरिँदैन, समाजबाट त भन्ने सम्बोधन आफ्नै घरका प्रिय पात्रहरूलाई बाहेक अरूलाई नभन्ने गरी हटेको पाउँछु म। मान्छेलाई शारीरिक रूपमा हुने पीडा या जाडो आछु हराएको छ, अय्या हराएको छ समाजबाट। घरमा आर्किटेक्चर र यो इन्धनमा परिवर्तन आउने बित्तिकै निहुरिएर पकाउनु पर्ने चलन सबैतिर जसो हामी नेपालभरि घुम्छौँ हराइसकेको छ, र त्यसबाट महिलाहरूले शारीरिक श्रमका हिसाबले या फोक्सोमा धुवा भर्नुपर्ने या खरानी दलेका या काला भएका भाँडा माझ्नुपर्ने पीडाबाट पाएको मुक्ति जस्ता खालका कुरा हेर्ने हो भने हामी दङ्ग पर्छौँ। झापामा गोरु चोरी नहुने कुरा, हुन छोडेको कुराले हामी दङ्ग पर्छौँ, या निजगढको जङ्गलमा रात्रि बसमा सशस्त्र प्रहरी राखेर हिँड्नुपर्ने डकैती हुने अवस्थाबाट मुक्ति पाएकोबाट हामी दङ्ग पर्छौँ। तर सँगैमा अरू विश्वका फलानु फलानु देशले यति पुगिसके, हामीसँगै विकास गर्न थालेको सिङ्गापुर भन्ने हो भनेदेखि फेरि दुखी हुन्छौँ. सँगैमा हाम्रो भूगोलसित त्यसलाई तुलना गर्ने हो भने, यस्तो अप्ठ्यारो टेरेनमा हामीले बनाएका बाटा, हामीले बनाएका पूर्वाधारहरूको कुराकानी गर्ने हो भने हामी सुखी हुन्छौँ. पल्लो गाउँमा बाटो बनाउँदाखेरि अलिकति पहिरो लडेको देखेर डोजरे विकास भन्न थाल्ने हो भने हामी दुखी हुन्छौँ. त्यही बाटोमा आहा, मान्छेका घर घरमा बाटो पुगेको छ, मान्छेले हिजोभन्दा सम्मानित अनुभव गरेको छ आफूलाई भन्ने हो भने हामी सुखी हुन्छौँ. हामीले यहाँ तल झापाको सिमाना पारीको पानी ट्याङ्कीबाट सिलगढीसम्म पब्लिक बस चढेर म पटक पटक हिँडेको छु. त्यहाँ हिँड्दाखेरि त्यहाँको समाज, त्यहाँका मान्छे, त्यहाँका गरिब मान्छेहरूको अवस्था हेर्ने हो भने हामीलाई सन्तोष लाग्छ. तर त्यहाँका ठुला फराकिला बाटा हेर्ने हो भने, हाम्रो बाटो तुलना गर्दैन, हामी दुखी हुन सक्छौँ. त्यही पारीका फराकिला बाटादेखि मुन्तिर, त्यो फ्लाइओभरको मुन्तिर विकास हुँदै गरेको झोपडपट्टि हेर्ने हो भनेदेखि हामी फेरि सुखी हुन्छौँ. दमकसम्म जाने हो भने हामी सुखी हुन्छौँ. कसरी हेर्ने समाजलाई,
दृष्टि र दृश्य र दृष्टिकोण होइन, कि कुनै चिजलाई हामी कसरी हेर्छौँ, कसरी कति पोजिटिभिटी छ त्यसमा होइन, र हाम्रो कन्टेक्स्ट के छ, अरू देशको तुलना हामी सिधै आफ्नोसँग किन गर्नु पर्यो, र अलि आफ्नै भित्र नै एउटा कति विकास भयो, कति उन्नति भयो, प्रगति भयो, त्यो तर्फ पनि अलिकति सोच विचार चाहिँ दृष्टिकोण राख्नुपर्छ भन्ने कुरा भयो. अलिकति समय
के हो र अतुलनीय के हो त
हेर्नै पर्छ जरुर. समय अलिकति कम, अन्तिममा म प्रश्न राख्न चाहन्छु, अलिकति उपनिर्वाचनको पनि चर्चा गरौँ. अब त्यहाँ निर्वाचनमय वातावरण बन्दैछ, राजनैतिक दलहरूको आवत जावत बढ्दैछ, युवाहरू चाहिँ मैदानमा उत्रिएको देखिन्छ. हामी अहिले पनि युवाको सक्रियताको कुरा गर्दैथ्यौँ, आशावादिताको कुरा गर्दैछौँ. के छ समग्रमा चुनावी माहौल, कस्तो छ? अन्तिममा मैले प्रश्न राखेँ यहाँ.
यसमा मसित दुईटा कुरा छन्. म त त्यो क्षेत्रको होइन भनेर एउटाले समय सोद्धाखेरि कति बज्यो भन्दा म यो ठाउँको होइन भन्थ्यो अरे, त्यसरी किन पनि सक्छु. किन चुनावका बारेमा बोल्दाखेरि अलिकति जोखिम पनि हुन्छ. हिजो म सदरमा काम गरिरहेको थिएँ, अब चुनावको बारेमा कुराकानी भइहाल्यो. नेपाली कंग्रेसले अझै पनि दिएको छैन कार्य. दुईटा महत्वपूर्ण पार्टी नेकपा एमाले र राष्ट्रपा दुईटाले उम्मेदवारी दिइसके. अब इलाममा यो पालिको निर्वाचन भनेको इलामको एउटा, इलामको मात्रै नभएर सम्भवतः अलिक फराकिलो क्षेत्रको लिटमस पेपर टेस्ट होला. किनभने पार्टीहरूले गएको दुई वर्ष यता आफ्ना पोजिसनहरू कसरी हेरेका छन्, आफूलाई कसरी राखेका छन् र जनताले कसरी मूल्याङ्कन गरेका छन् भन्ने कुरा देखिएला. हाम्रो कोशी प्रदेशको नामकरणसित सम्बन्धित रहेर पहिचानवादी भनिन्छ, तर पहिचानवादी भनेर खालि यो जनजाति लिम्बुवान र किराँतीहरूलाई मात्रै नभनेर मलाई नै पनि सन्तुष्टि नभएको विषय हो. एकदमै व्यवस्था गरेर एक किसिमको पेलान गरेर राखिएको हो हाम्रो प्रदेशको नाम भन्ने मलाई नै लाग्छ. भनेपछि यस्ता किसिमका इस्युहरूलाई यो चुनावले राजनीतिक हिसाबले स्पष्ट शब्दमा कसरी सम्बोधन गर्न सक्छ भन्ने कुरा एउटा महत्वपूर्ण कुरा हो. अहिलेसम्म बाहिर आएका उम्मेद्वारहरू बोलेको मिडियामा, उहाँहरूको भिडियो या पत्र पत्रिकामा देख्दाखेरि मलाई पटक्कै आशा लाग्दो लागेको छैन. अनि युवा मात्रै भएर पुग्दैन रहेछ है भन्ने कुरा पार्नका लागि बढी महत्त्व, बढी पार्टीहरूले काम गर्नुपर्छ. होइन भने हामी पाका राजनीतिज्ञहरूलाई तिनीहरू सबै बाटो पद अगाडि राख्ने भनेर गाली गर्छौँ, अनि आशा लाग्दा युवाहरू देखाउन सक्दैनौँ भने जनताले कहाँ दिने त?
परिपक्वता पनि केही एउटा प्रश्न हो.
परिपक्वता या युवाहरूमा चाहिने भनेको एकदमै बौद्धिक तीक्ष्णता र समाजप्रति, समाजलाई हेर्ने फरक दृष्टिकोण चाहिँ युवाहरू, युवा उम्मेद्वारहरूले चाहिन्छ. मैले दुईजना युवा उम्मेद्वारहरू बोलेको या उहाँहरूको पढ्दाखेरि मलाई ओहो, मैले निराश हुनु नपरे हुन्थ्यो नि युवाहरूबाट भन्ने चाहिँ लाग्यो. अब यो अवस्थामा निराश भएर फेरि पुरानै मान्छे छान्नु पर्यो भनेदेखि हामीले अहिलेसम्म भनिराखेको युवा 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 भनिराखेको कुराले त्यो हाम्रो नारा नै व्यवहारिक सुने हो कि भन्ने डर पनि.
हजुर, धेरै धन्यवाद छ केदारजी, समय दिएर रेडियो नेपालसँग कुराकानी गरिदिनु भयो. अन्य विषयहरू पनि अन्य सन्दर्भमा हामी कुरा गरौँला. अहिले एउटा इलाम साहित्य महोत्सवको सन्दर्भ पारेर यति धेरै विषयहरूमा छलफल गर्न पायौँ. धेरै धन्यवाद छ यहाँलाई.
धन्यवाद, इलाम प्रतिको चासोको लागि धन्यवाद.
हस्. त आदरणीय श्रोताहरू, रेडियो नेपालको दैनिक प्रभाती प्रस्तुति अन्तर सम्वादको आजको निर्धारित समय सकिएको छ। विशेष गरी इलाममा आयोजना भइरहेको इलाम साहित्य महोत्सव र त्यसको प्रभाव, त्यस्तै समेट्ने विषयवस्तु आदि विषयमा केन्द्रित रहेर हामी इलामलाई नै कार्यक्षेत्र बनाएर साहित्य, कला, संस्कृति आदि क्षेत्रमा क्रियाशील विश्व प्रसिद्ध संचार माध्यम बीबीसीको नेपाली सेवामा समेत संलग्न रहिसक्नुभएका वरिष्ठ पत्रकार केदार शर्मासँग कुराकानी गर्दैथ्यौं। प्राविधिक साथी शंकर भण्डारीलाई धन्यवाद। म हरिशरण लामिछाने पनि बिदा चाहन्छु। तपाईँको आजको दिन शुभ रहोस्। नमस्कार।